حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ نے، عبادت پر ناز نہ کیجئے، عبادت پر ناز نہ کیجئے، لہذا اپنی عبادت کے بعد کبھی اس پر فخر نہ کیجئے۔ مفتی اعظم پاکستان حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے لکھا ہے کہ نیکی کا دریا میں ڈال، بس اللہ کی رحمت پر آس لگائے رہیے، اپنی نیکیوں پر فخر و ناز نہ کیجئے۔ کوئی پوچھے کہ کتنے حج کیے، مت بتائیے کہ میرا اور میرے اللہ کا معاملہ ہے۔ کوئی پوچھے کہ کتنا تہجد پڑھتے ہو، مت بتائیے کہ میرا اور میرے اللہ کا معاملہ ہے۔ اپنی نیکیوں کو ظاہر مت کیجیے، اور جو لوگ پوچھنے والے ہیں ان سے کہیے کہ معافی چاہتا ہوں، جناب یہ مناسب نہیں ہے۔ بزرگوں نے منع کیا ہے کہ کسی کی ذاتی عبادت کو مت پوچھو۔ حضرت حکیم
نے ایسا سوال ہی نہیں پوچھا، اس کی وضاحت کر دو، ایسا سوال ہی نہیں پوچھنا چاہیے۔
یعنی ایسا سوال ہی نہیں پوچھنا چاہیے کہ آپ
کو کتنا، عجیب انداز سے پوچھتے ہیں، جیسے پوچھتے نا کہ آپ کے والد صاحب حیات ہیں
جی،
یا آپ کی والدہ حیات ہے
جی جی،
کیسے عجیب بات ہے۔ یعنی گویا کہ کسی کے ہو تو کتنے ایسے عجیب لگتا ہے کہ آپ کے والد حیات ہیں۔ یا اگر پوچھنا ہو کہ بھائی والد کا معلوم نہیں ہے والدین کا، تو آپ کا والد صاحب کا مزاج کیسے ہے؟ اب وہ پوچھتے ہیں کہ آپ کے والد صاحب زندہ ہے، بتائیے بھائی وہ سوال ہے یار، یعنی کتنی بیوقوفی کا سوال ہے ایسے پوچھنا کہ آپ کے والد زندہ ہے، آپ کی والدہ زندہ ہے، بتاؤ کیسے دل پہ لگتی ہے چوٹ۔ اس کے بجائے یوں پوچھ لے، خود ہی پتا چل جائے گا آپ کے والد صاحب کا مزاج کیسا ہے، آپ کی والدہ کا مزاج کیسا ہے، تو وہ خود ہی بتا دے گا کہ بھائی وہ تو انتقال فرما گئی ہے۔ لیکن اس طرح پوچھنا کہ زندہ، تو بہت ہی عجیب سی بات ہے۔ کیونکہ بعض دفعہ ایسا ہوتا ہے کہ کسی نے کہا کہ میری والدہ صاحبہ وہ یہ، اچھا آپ کی والدہ زندہ ہے
جی،
یعنی آگے سے ایسے پوچھتے ہیں
جی،
تو یعنی یہ تو کیا حماقت ہے واقعی، سلیقہ تمیز نہیں ہے، سلیقہ اور تمیز نہیں ہے، تربیت کی کمی ہے، کیسی بات ہی نہیں پوچھنی چاہیے۔ ہاں پوچھے کہ ایسا پوچھے کہ اس میں خود ہی وہ آ جائے کہ آپ کے والد صاحب کا مزاج کیسا ہے، اس میں خود ہی وہ بیچارہ بتا دے گا کہ بھائی میرے والد تو انتقال فرما چکے، اور اس میں اس کی دل کو چوٹ بھی نہ لگے گی۔ سلیقہ بڑی چیز ہے واقعی، اس لیے بعض سوال پوچھنے عجیب ہے کہ جیسے یہ کہ آپ نے عبادت کتنی کی، آپ نے کتنے حج کیے، کتنے عمرہ کیے، کتنے چلے لگائے، کتنا شیخ کے پاس رہے، یہ بات ہے پوچھنے کی نہیں ہے۔ بس یہ فضول سوال آتا ہے، اسے پوچھے کوئی عمرہ سے آئے تو اب یہ نہیں پوچھے کہ آپ کی عمرے کتنے کیے، کہ یہ کہے کہ اللہ تعالیٰ آپ کو قبول فرمائے، تقبل اللہ منا و منکم، قبول فرمائے، یہ کہے نہ کہ ایسے سوالات پوچھے۔ اس لیے کہ سوالات پوچھنے کا بھی تو ڈھنگ ہوتا ہے نا، کیسے پوچھنا چاہیے۔ چلو
حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے اس موقف اور مسئلہ سلوک کو کے بعد نادان صوفی اللہ پاک کے انعامات کو اپنے مجاہدات کی طرف نسبت کرتے ہیں، میں قرآن پاک سے مدلل کر کے پیش کرنا چاہتا ہوں۔ حضرت والا رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں قرآن پاک سے مدلل کر کے پیش کرنا چاہتا ہوں، مجھے بہت خوشی ہوتی ہے کہ میں اپنے بزرگوں کی باتوں کو قرآن پاک کی دلیل سے یا حدیث پاک کی دلیل سے ثابت کر دوں۔ حضرت حکیم الامت نے اس مسئلہ سلوک کے متعلق وہاں کوئی دلیل نہیں لکھی، یہی لکھا جو میں نے پیش کیا، اب دلیل پیش کرتا ہوں۔ اللہ تعالیٰ فرماتے ہیں مَن یَرْتَدَّ مِنْكُمْ عَن دِينِهِ، جو اسلام سے مرتد ہو جائے گا، ہمیں ایسے خبیثوں کی ضرورت نہیں ہے، ہمارے اسلام سے جتنے لوگ چاہو بھاگ جاؤ، اللہ کو تمہاری کوئی ضرورت نہیں ہے، تم محتاج ہو اللہ کے، لہذا اگر تم مرتد ہوتے ہو تو فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ، تو میں جلد سے جلد ایک قوم پیدا کر دوں گا۔ فائدے میں حضرت فرماتے ہیں داخل کر دیا، فَسَوْفَ جس کے معنی ہے کہ بلا تاخیر میں ایک ایسی قوم پیدا کر دوں گا، یحبہم جس سے اللہ تعالی محبت فرمائیں گے، ویحبونا اور وہ لوگ بھی اللہ تعالیٰ سے محبت کریں گے۔ دیکھا آپ نے، یہ دین اللہ کا ہے، یہ دین لوگوں کا محتاج نہیں۔ میرا تجربہ ہے کہ بعض لوگ नादानी से मेरे पास से भाग गए और ईजा रसानी भी शुरू कर दी। मैंने दोस्तों से कहा कि घबराओ मत, अल्लाह ताला इनसे बेहतर वफादार और अल्लाह वाले अता करेगा। चुनाचे इनके बाद बड़े बड़े उलमा दाखिले सिलसिला हो गए। इसलिए दीन के खादिमों को कोई परवाह नहीं करनी चाहिए। जाए जिसे मजदूब न जाहिद नजर आए, जाए जिसे मजदूब न जाहिद नजर आए, भाई न जिसे रिंद वो फिर क्यों इधर आए, फर्जाना जिसे बनना हो जाए वो कहीं और, दीवाना जिसे बनना हो बस वो इधर आए, सौ बार बिगड़ना जिसे मंजूर हो अपना वो आए इधर और बचश्मो बसर आए। तो अल्लाह ताला ने फरमाया कि मैं ऐसी कौम पैदा करूंगा कि मैं इनसे मोहब्बत करूंगा और वो मुझसे मोहब्बत करेंगे। अल्लाह ताला ने अपनी मोहब्बत को पहले क्यों बयान किया और अपने बंदों की मोहब्बत को बाद में क्यों बयान किया, इसका एक जवाब अल्लाह ताला ने मेरे दिल में अता फरमाया। हजरत वाला रहमतुल्लाह अलैह फरमाते हैं, इसका एक जवाब अल्लाह ताला ने मेरे दिल में अता फरमाया और दूसरा जवाब अल्लामा आलूसी का है जो बाद में नकल करूंगा। यहिब्बुनहु पर यहिब्बुहुम की तकदीम की एक हिकमत। तकदीम से मुराद पहले है, यानी यहिब्बुना को पहले क्यों फरमाया। अख्तर का जवाब यह है, हजरत वाला रहमतुल्लाह अलैह फरमाते हैं, अख्तर का जवाब यह है कि अल्लाह ताला की मोहब्बत के सबब से बंदों ने अल्लाह ताला से मोहब्बत की, लिहाजा सबब को पहले बयान करना चाहिए और मुसब्बब को बाद में बयान करना चाहिए। कोई कहे कि मेरा बदन खूब ठंडा हो गया, बड़ी गर्मी लग रही थी, किस वजह से ठंडे हुए, सेवन अप की बोतल पी या लस्सी पी, लिहाजा लस्सी को पहले बयान किया जाता है कि हमने 2-3 गिलास लस्सी पी जिससे जिस्म में ठंडक आ गई। तो ठंडक मुसब्बब है, सबब लस्सी है, लिहाजा अल्लाह ताला ने सबब को अपनी अता को पहले बयान किया। मैं पहले इनसे मोहब्बत करूंगा जिसकी वजह से वो मुझसे मोहब्बत करेंगे। सुभानअल्लाह। मोहब्बत दोनों आलम में यही जाकर पुकार आई, जिसे खुद यार ने चाहा उसी को याद यार आई। हजरत साबित बनानी रहमतुल्लाह अलैह ताबई हैं। हजरत साबित बनानी रहमतुल्लाह अलैह ताबई हैं। खादिम से कहा कि तस्बीह लाओ, फिर तस्बीह पढ़ने लगे और फरमाया कि अल्लाह ताला मुझको याद फरमा रहे हैं। खादिम ने पूछा कि हुजूर आपको कैसे मालूम हुआ कि अल्लाह ताला याद फरमा रहे हैं।
जबकि उस वक्त तो मोबाइल का पैकेज भी नहीं था। मोबाइल सर्विस में तो आपको SMS अलर्ट में सब पता चल जाता ना। चलो,
खादिम ने पूछा कि हुजूर आपको कैसे मालूम हुआ कि अल्लाह ताला याद फरमा रहे हैं। फरमाया कि अल्लाह ताला ने कुरान शरीफ में इरशाद फरमाया है, फज़कुरूनी अज़कुरकुम, तुम हमको याद करो हम तुमको याद करेंगे। लिहाजा मैं तो उनको याद कर रहा हूँ तो वो क्यों ना मुझे याद करेंगे। कुरान पाक गलत नहीं हो सकता, अल्लाह ताला का वादा है फज़कुरूनी, तुम हमको याद करो अपनी अताअत से, हम तुमको याद करेंगे अपनी इनायत से। यानी फज़कुरूनी बिल इताअती अज़कुरकुम बिल इनायती, जब मैं अल्लाह को याद कर रहा हूँ तो यकीनन अल्लाह ताला मुझको याद फरमा रहे हैं। तकदीम युहिब्बुहुम की दूसरी हिकमत।
इसी ये जो आयत है ये छठे पारे के अंदर है। इस आयत में अल्लाह ताला ने ईमान वालों से एक बात फरमाई है कि ईमान वालों को फरमाया कि मैं यरतद्दा मिनकुम अन दीनिही, अगर तुम में से कोई दीन से फिर गया यानी मुर्तद हो गया तो फसौफ यातिल्लाहु बिकौम, तो अल्लाह ताला एक कौम को भेजेंगे जिनकी सिफत ये होगी युहिब्बुहुम, अल्लाह ताला उनसे मोहब्बत फरमाएंगे, और वह युहिब्बुनहु वो भी अल्लाह ताला से मोहब्बत करेंगे। ये मुर्तदीन के लिए फरमाया। मुर्तद का तर्जुमा है बेवफा, मुर्तद का क्या तर्जुमा है बेवफा, और बेवफा अच्छी चीज है, बुरी चीज है, यानी जो अल्लाह ताला से और दीन से बेवफा हो गया। याद रखिएगा इर्तदाद क्या चीज है, इर्तदाद ये है, बेवफाई ये चीज है कि पहले वफादारी का दावा किया फिर बेवफा बन गया, इसको कहते हैं ना बेवफा। محبت کا دعویٰ کیا کہ مجھے آپ سے محبت ہے, پھر بے وفائی دکھا دی. تو اسلام میں بے وفائی کیا ہے؟ اسلام میں بے وفائی کو علمی زبان میں ارتداد بولتے ہیں, مرتد ہو جانا. اور ارتداد یاد رکھیے گا ایک علمی بات ہے کہ اپنی علمی حیثیت کے اعتبار سے ارتداد باب افتعال ہے, اور باب افتعال میں ارادہ چاہیے ہوتا ہے. لہذا کوئی آدمی خود مرتد نہیں ہو, کوئی آدمی ایسا نہیں ہے کہ جی وہ مرتد ہو گیا, وہ اپنے ارادے سے مرتد ہوتا ہے, وہ اپنے ارادے سے مرتد ہوتا ہے. اور مرتد ہونے کی وجہ کیا ہوتی ہے؟ اس کی وجوہات یہ ہوتی ہے کہ اہل محبت کے پاس نہیں بیٹھتا اور غیروں کے پاس بیٹھتا ہے. اب آپ ایک بات بتائیے, ایک شخص ہے, ایک شخص کسی ایسے شخص سے دوستی کرے جو کہے یار تیرا باپ بڑا ظالم ہے, بار بار یہ کہتا رہے یار تیرا باپ بڑا ظالم ہے, تیرا باپ بڑا ظالم ہے, تیرا باپ بڑا ظالم ہے. اگرچہ اس کے ذہن میں پہلے نہیں تھا کہ میرا باپ ظالم ہے, لیکن اس کے کہنے سے اس کے ذہن میں آ جائے گا کہ میرا باپ ظالم ہے, صحیح ہے نا؟ پھر اس کا نتیجہ یہ نکلے گا کہ وہ اپنے باپ سے محبت نہیں کرے گا, اپنے باپ سے محبت نہیں کرے گا. اس لیے ایک نے ایک عجیب بات کی کہ جب بچہ چھوٹا ہوتا ہے نا کہتا ہے میرا باپ بہت اچھا ہے, پھر تھوڑی تھوڑی عمر بڑھتی ہے نا پھر اس کو ہوتا ہے کہ میرے باپ کو کوئی اور کام نہیں, بس میرے پیچھے پڑا رہتا ہے, اس کا اور کوئی کام نہیں بس میرے پیچھے پڑا رہتا ہے. پھر جب 20-22 سال کی عمر ہوتی کہتا ہے میرا تو باپ کے ساتھ گزارا نہیں ہو سکتا, میں تو اس کے ساتھ نہیں رہ سکتا بھائی, یہ اس کے ساتھ میں حیران ہوں کہ میری ماں اس شخص کے ساتھ کیسے رہتی ہے, یہ اس کے خیالات ہوتے ہیں. پھر جب اس کے اپنے بچے ہونا شروع ہوتے ہیں نا, پھر جب 40 سال کی عمر ہوتی کہتا ہے کہ میں حیران ہوں میرے باپ کی, کیوں کیسے رہتا ہے, اس نے ہماری حرکتوں کیسے برداشت کیا. پھر جب وہ 60 سال کا ہوتا ہے نا تب کہتا ہے کہ میرا باپ بہت عظیم انسان تھا کہ جس نے ہم جیسوں کو جو ہے برداشت کیا. اس کے بعد میں پھر گویا کہ چکر واپس گھومتا ہے. تو انسان جب غیروں کے ساتھ بیٹھتا ہے تو اس کے اندر جراثیم منتقل ہوتے ہیں. لہذا اسی لیے فرمایا اللہ تعالیٰ نے اس آیت سے پہلے آیت نازل فرمائی کہ لا تتخذ الیہود والنصارى اولیاء, یہود و نصارا کو اپنا دوست مت بناؤ, کیونکہ وہ اسلام کے خلاف باتیں کریں گے, اور جب اسلام کے خلاف باتیں کریں گے تو اس کا نتیجہ ہوا کہ وہ جراثیم ارتداد کے تمہارے اندر ہو جائیں گے. جیسے اس کی مثال ہے, آج کل کوئی ٹی وی دیکھنا شروع کر دے, ٹی وی دیکھنا شروع کرے گا تو دن رات اسلام کے خلاف باتیں اسلام کے انداز میں پیش کی جاتی ہیں, اسلام کے خلاف باتیں اسلام کے انداز میں پیش کی جاتی ہیں. ارے بھائی یہ داڑھی کی ضرورت نہیں ہے, یہ تو داڑھی اصل میں اس لیے تھی کہ اس زمانے میں صحراؤں میں رہتے تھے اور جناب جو ہے وہ مٹی اڑتی تھی تو چہرہ بچانے کے لیے جو ہے وہ داڑھی رکھوائی, یعنی ایسی ایسی بیتکی باتیں کرتے ہیں. اور یہ اصل میں جو قربانی ہے نا, قربانی کیا ضرورت ہے, یہ قربانی تو ایسے ہی ہے پیسے کا ضیاع ہے, اور اسے زکوٰۃ کیا دینا, یہ تو زکوٰۃ کیا, یہ تو ٹیکس ہے, اور جناب یہ روزہ کیوں رکھے, صبح سے شام تک ہم بھوکا کیوں رہے, اور ہم کیا ہے اس میں, اس طرح کی باتیں یہ ٹی وی پر بیٹھے جو شیاطین ہے نا, جتنے شیاطین کا کام یہی ہے اسلام کے نام پر اسلام سے دور کرنا, یہی کام ہے نا آج کل, اسلام کے نام پر اسلام سے دور کرنا یہ ان کا کام ہے. اب اس کے لیے ان کو کوئی نہ کوئی چاہیے ہوتا ہے, پہلے ملا تھے پھر طالبان آ گئے پھر داعش آ گئی, معذرت کے ساتھ خطرناک نام لے لیے میں نے, اب سارا ان پر ڈال دو جناب. تو یاد رکھیے گا یہ سب یہ وہ شیاطین ہیں جو اسلام سے دور کرنے والے ہیں. اور پھر اسی سے جو ہے وہ انسان جو سنتا ہے نا, سنتے سنتے پھر نتیجہ یہ ہوتا ہے کہ اس کا ہوتا ہے کہ گویا کہ میں اپنے مذہب سے اور اپنے دین سے اور اسلام سے بیزاری کا اظہار کروں, یہ اس کا نتیجہ نکلتا ہے. اس نے کہا ایسے غیروں کی صحبت میں نہ بیٹھے, وہ ٹی وی دیکھنا ان کی باتیں سننا گویا ان کی صحبت میں بیٹھے بیٹھنا ہے, اور جب اہل اللہ کی صحبت میں رہے گا, اہل محبت کی صحبت میں رہے گا, اہل علم جو محققین ہیں ان کی صحبتوں میں رہے گا, تب اسے پتا چلے گا اسلام تو کتنا پیارا مذہب ہے, تو محبت کی چیز ہے. بات یہ ہے کہ جب غیروں کے ساتھ رہے گا تو اپنا سگا باپ بھی تو کیسا لگتا ہے, ظالم لگتا ہے, اس کو اندازہ ہوتا ہے کہ نہیں. جیسے انسان ہے, ابھی تک بعض جگہ رواج ہے کہ بچہ جوان بھی ہو جاتا ہے نا تو پیسہ کماتا ہے وہ باپ لے لیتا ہے, وہ باپ کیوں لیتا ہے, باپ کو پتا ہے کہ لونڈا ہے یہ جائے گا یہ خریدے گا وہ کھیل اڑا دے گا, تو باپ پیسے سے پورا گھر چلا رہا ہوتا ہے, उसको अंदाजा नहीं होता कि ये क्या है, वो समझता बस बाप कमाया मैंने और ले लिया मेरे बाप ने, वो करता ही क्या, सारा दिन बैठा रहता है बस। तो ऐसा नहीं होता, वो पूरा घर चला रहा होता है। और याद रखना, वो कोई आसान काम नहीं होता, ये तो जब इंसान के सर पर पड़ती है ना, तब उसको पता चलता है ओफो, ये वो आखिर में वही नतीजा निकलता है कि यार मेरा बाप बड़ा अजीम इंसान है कि कैसे ये सब कुछ करता है। तो इसलिए याद रखना कि ये जो गैरों की सोबत में बैठेगा, इसलिए उससे इर्तदाद के जरासीम पैदा हो गए, फिर उसका वो फिर अपने इरादे से, वो अपने इरादे से ये काम करेगा कि मुर्तद हो जाएगा। लेकिन फरमा दिया कि याद रखना कि दीन इसका मोहताज नहीं है। आप जरा मुझे एक बात मैं आपसे पूछता हूं, अगर सारा आलम काफिर हो जाए, अल्लाह ताला की अजमत में कोई कमी है? कितना अजीम मौला है वो, उस अल्लाह ताला को जरूरत नहीं है, हमारी बंदगी हमारी इबादत की जरूरत अल्लाह को अल्लाह को नहीं है, बल्कि ये इबादत और बंदगी की जरूरत हमें है। वो बेनियाज है, उसको जरूरत नहीं है। सारा आलम, लिहाजा कयामत आएगी, एक तमाशा होगा, सारे आलम पे मुर्दगी तारी होगी, सारे आलम पर मौत बरस जाएगी, पूरे आलम में कोई ना होगा। और एक वक्त था पूरे आलम में कोई नहीं था, पूरी कायनात में कोई नहीं था, लेकिन अल्लाह ताला उसकी जात उस वक्त भी मौजूद थी। किस चीज की अल्लाह ताला को कमी थी? पहले कमी थी, बाद में कमी, मखलूक क्यों पैदा? मखलूक इसलिए पैदा नहीं की कि अल्लाह ताला को तारीफ की जरूरत है, इस बात को जरूरत नहीं है, बल्कि अल्लाह ताला ने मखलूक को नवाजने के लिए उसको पैदा फरमाया कि हम तुझे नवाज रहे हैं, वरना हमें जरूरत नहीं है। लिहाजा वही आलम होगा, पूरे आलम में कोई नाम लेने वाला ना होगा, क्योंकि पूरे आलम पर मुर्दगी और मौत छा जाएगी, उस वक्त अल्लाह ताला की अजमत का क्या आलम होगा। उस वक्त भी अल्लाह ताला आज भी मोहताज नहीं है, कल भी मोहताज नहीं थे, और आइंदा भी मोहताज नहीं होंगे। लिहाजा जिस अल्लाह ताला ने अपना दीन पैदा फरमाया, जो दीन हमें अता फरमाया, याद रखना ये दीन भी किसी का मोहताज नहीं है। कोई ये दावा करे, कोई आलिम भी दावा नहीं कर सकता मेरी वजह से दीन चल रहा है। कोई दीन के काम करने वाला, कोई दीन में माल खर्च करने वाला, कोई इबादत करने वाला, कोई ये दावा नहीं कर सकता कि मेरी वजह से दीन चल रहा है। क्यों? अल्लाह ताला दिखाते रहते हैं, वो दुनिया से चले जाते हैं, दीन फिर भी बाकी रहता है। इसलिए शेख सादी फरमाते हैं कि मन्नत माने कि खिदमत सुल्तान ही को नहीं, इस बात के तो एहसान मत जता कि सुल्तान की मैंने खिदमत की है, मैंने दीन के काम किया। मन्नत शनास अजू के बखिदमत गुजाश्त, इस बात का तू एहसान मंद रहे कि अल्लाह ताला ने तुझे अपने दीन की खिदमत के लिए लगा दिया, अल्लाह ताला ने हमें मस्जिद में बिठा दिया, मजलिस में बिठा दिया। नमाज पढ़ने वाले कितने सारे लोग आए हुए थे, नमाज पढ़ के चले गए, लेकिन अल्लाह ताला ने अपने काम अपने नाम के सदके में हमको यहाँ बिठा दिया, कितना उनका करम और एहसान है। इसलिए अहले मोहब्बत के पास बैठा करें, पहले मोहब्बत के पास बैठा करें, फिर दीन की चाशनी, दीन की लज्जत और दीन की मिठास पता कर चलेगी। अल्लाह अपने करम से हम सबको अजमत दीन अजमत मौला नसीब फरमाए। वाखिर दावा अल्लाहुम्मा सल्ली सय्यदना या अल्लाह या करीम या अल्लाह या करीम صلى الله ورحمتك يا رحمة. السلام عليكم ورحمة الله وبركاته.